السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ. میزبان بہجت حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں اسور امام اور انجینئر ہیں مارٹن کروسس. وائس آف امریکہ اردو کی یہ نشریات آپ میڈیم ویو 972 کلو ہرٹز پر بھی سن سکتے ہیں. اس کے علاوہ آن لائن اردو ویو اے ڈاٹ کام پر لاگ ان کرتے ہوئے ہماری ان نشریات کو سماعت فرمائیے. پروگرام نشر ہونے کے بعد اردو ویو اے کی ویب سائٹ، فیس بک اور ٹویٹر پر بھی آپ ہمارا یہ پروگرام سن سکتے ہیں. آج کے پروگرام میں جو موضوعات ہم نے شامل کیے ہیں کچھ اس طرح سے ہیں. عالمی بینک کی طرف سے پاکستان اور بھارت کو آبی تنازع باہمی طور پر حل کرنے کی ہدایت، پاکستان سے انسانی حقوق کے ریکارڈ کی وضاحت کا مطالبہ، اور بات کریں گے امریکہ کے نومنتخب صدر کی کابینہ کی تعیناتی کے اعلانات اور رد عمل پر ایک جائزہ، شام کے شہر حلب کی صورتحال. اور ہاں، آج ہم اپنے سننے والوں کو بتائیں، ایک بڑا خصوصی اور جامع انٹرویو ہے جو ہم نے آپ کو سنائیں گے ایمبیسیڈر ڈاکٹر ملیحہ لودھی سے. اقوام متحدہ میں پاکستان کی مستقل مندوب ہیں، ان سے بات ہوگی. ہمارے ساتھ ضرور شامل ہو جائیے گا اس پروگرام میں. پروگرام میں جب 10 پاکستان میں 8:40 پر اور بھارت میں 9:10 پر یہ پروگرام آپ سنیے گا. ایک بڑا جامع انٹرویو ہے ڈاکٹر ملیحہ لودھی سے. تو آئیے پروگرام کا باقاعدہ آغاز کرتے ہیں. عالمی بینک نے پاکستان اور بھارت کو سن تاس معاہدے سے ہٹ کر اپنے طور پر متبادل ذرائع سے آبی تنازع حل کرنے کی کوششوں کو روکتے ہوئے خبردار کیا ہے کہ اس طرح یہ معاہدہ غیر فعال ہو جائے گا. دونوں ملکوں کے درمیان آبی تنازع کے معاملے پر بھارت نے غیر جانبدار مبصر، جبکہ پاکستان نے چیئرمین عالمی ثالثی عدالت کے تقرر کی درخواست کر رکھی ہے. ایک بیان میں عالمی بینک نے کہا کہ اگر آبی تنازع سن تاس معاہدے سے ہٹ کر طے کیا گیا تو یہ معاہدہ عملاً غیر مؤثر ہو جائے گا. تو اس وقت ہمارے ساتھ ہیں آپ کو ہم نے جو سابق وفاقی سیکرٹری ہیں پانی اور بجلی کے مرزا حامد حسن، اور اس کے علاوہ ہمارے ساتھ بات کریں گے عارف لودھی پاکستان سے اور ڈاکٹر منیش کمار بھارت سے. تو آئیے پوچھتے ہیں ہم اسور صاحب سے. مرزا صاحب ہیں ہمارے ساتھ. تو مرزا صاحب، السلام علیکم مرزا صاحب اور لودھی صاحب. ابھی ڈاکٹر منیش کمار بھی ہمارا ساتھ دیں گے. پہلا میرا سوال جو ہے مرزا صاحب سے ہی ہے. مرزا صاحب، یہ بتائیے گا کہ عالمی بینک کی طرف سے پاکستان اور بھارت کو متبادل ذرائع سے آبی تنازع حل کرنے کی کوششوں کے بارے میں خبردار کیوں کیا جا رہا ہے؟
دیکھیے، بات یہ ہے کہ جو ڈسپیوٹ ریزولوشن میکینزم انڈس واٹر ٹریٹی میں دیا ہوا ہے، اس کے تحت مختلف سٹیجز ہیں اس کی، جس سے یہ مسئلہ اگر کوئی ارائز ہو تو اس کو حل کیا جاتا ہے. سب سے پہلے تو دونوں ملکوں کے انڈس واٹرز کمیشنز جو ہیں
جی،
وہ ملتے ہیں آپس میں، اور ان کی ایک اینول میٹنگ ہوتی ہے جو مینڈیٹری ہے
جی.
اس میٹنگ میں وہ ڈسکس کرتے ہیں، اگر اس میں وہ مسئلہ نہ ریزالو ہو سکے تو پھر وہ ایک باقاعدہ ایک پیپر بناتے ہیں جس کو کوشچن کہا جاتا ہے، ایک کوشچن ایز اے ریزن. تو اس کے لیے پھر وہ اپنا پوزیشن پیپر بنا کے جو جو اعتراضات ہیں وغیرہ وغیرہ، ایک میٹنگ کال کرتے ہیں اگین کمیشنز کی
جی.
وہ کمیشنز کی میٹنگ میں وہ کوشچن ڈسکس ہوتا ہے ایز اے سارٹ آف کنٹروورشل کوشچن، اور اس پہ اگر کوئی نہ ہو سکے کمپرومائز یا سمجھوتا یا سلوشن نہ نکلے، تو پھر جو اس میں انٹر واٹر ٹریٹی میں جو میکینزم دیا ہوا ہے وہ یہ ہے کہ یا تو آپ چلے جائیں، ایک انٹرنیشنل نیوٹرل ایکسپرٹ اپوائنٹ کر لیں.
اچھا.
اور اس کے علاوہ ایک اور میتھڈ یہ ہے کہ آپ ایک پینل آف ایکسپرٹس اپوائنٹ کروا دیجیے، آربیٹریشن. یعنی یا تو نیوٹرل ایکسپرٹس جو ہوگا وہ پینل آف ایکسپرٹس اس میں ہوں گے
جی،
یا وہ کر لیجیے
جی،
یا پھر آپ آربیٹریشن میں چلے جائیں. تو اب اس کیس میں اسٹیج یہ آ گئی تھی کہ کشن گنگا کے کیس میں نیوٹرل ایکسپرٹ کا بھی ڈیسیشن آ چکا ہے، جو کہ دونوں ہی سائڈوں کے لیے شاید فلی سیٹسفیکٹری نہیں تھا
جی.
اور اس کے لیے پھر اب وہ فورم رہ جاتا ہے اپوائنٹمنٹ آف آربیٹریٹر،
آربیٹریٹر کا، یا جیسے کہ آپ نے ایکسپرٹ، ابھی ایکسپرٹ پینل ہو گیا ہوا ہے کیا
جی؟ کشن گنگا کے کیس میں ہو چکا ہے.
اچھا. تو چلیے،
بگلیار کے کیس میں بھی ہو چکا ہے. بہرحال اس وقت جو ایشو ہے وہاں پر میرے خیال ہے ایک تو کشن گنگا کا ہے جو ورلڈ بینک کو ریفر کیا تھا اور ایک کوئی دوسرا ایشو بھی
ہاں نیلم جیلم ہائیڈرو پاور پروجیکٹ کی اس سے متاثر ہوتا ہے سلسلہ. جی جی تو بات اس سے کر لیتے ہیں. ہم بھارت کے ہمارے ساتھ تجزیہ کار ہیں. جیسا کہ ابھی ڈاکٹر منیش کمار سے یہ میرا سوال ہوگا. ڈاکٹر صاحب جیسا کہ ابھی بہت تفصیل سے مرزا صاحب بتا رہے تھے کہ اصل سمجھوتا کیا ہے اور اگر کسی طرح کی کوئی مصیبت یا مسئلہ پیدا ہوتا ہے تو اس کو حل کرنے کا میکانزم بھی کیا اس معاہدے کے اندر موجود ہے. بھارت جو کشمیر میں کشن گنگا ڈیم پر دریا پر ڈیم تعمیر کر رہا ہے اور پاکستان کا اعتراض یہ ہے کہ اس ڈیم کی تعمیر سے اس کے لیے پانی کے بہاؤ میں فرق پڑ جائے گا اور خشک سالی کے علاوہ دریا نیلم پر تیار کیے جانے والے نیلم جیلم ہائیڈرو پاور پروجیکٹ کی استعداد بھی متاثر ہوگی اس سے. دریا نیلم بھی بھارتی کشمیر سے نکلتا ہے جہاں اسے کشن گنگا کہا جاتا ہے اور اس کا پانی دریا جیلم میں آ کر ملتا ہے پاکستان کی طرف. بھارت دریا چناب پر بھی ایک پاور پروجیکٹ تیار کر رہا ہے اور پاکستان اسے بھی معاہدے کی خلاف ورزی قرار دیتا ہے. اب آپ یہ بتائیے گا کہ اس صورتحال میں دونوں ملکوں کے درمیان اب اس آبی معاہدے کو حل کرنے کی صورت آپ کیا دیکھتے ہیں؟ جیسا کہ مرزا صاحب نے کہا کہ اب شاید اس کے لیے آربیٹریشن کی طرف معاملہ جائے, آپ کیا صورت دیکھتے ہیں؟
دیکھیے پہلی بات تو یہ ہے کہ جو خبریں آئی ہیں آج اس میں یہ صاف ہو گیا ہے کہ ورلڈ بینک نے کہا ہے کہ بھئی ابھی اس دونوں ہی مسئلے پہ
جی
کہ جو پاکستان کی طرف سے جو کورٹ آف آربیٹریشن کے جو ڈیمانڈ تھا
جی
اور یہ ہندوستان کی طرف سے جو ہے کہ نیوٹرل ایکسپرٹ کو جو ہے اپوائنٹ کرنے کی جو بات تھی, ان دونوں ہی باتوں کو ورلڈ بینک نے کہا ہے کہ اس میں ہم پاز بٹن دبا رہے ہیں, ہم یہ کام نہیں کر سکتے. اور فی الحال جو ورلڈ بینک کی طرف سے جو بتایا گیا ہے وہ یہ بتایا گیا ہے کہ دونوں دیش مل کے ہی آپس میں کوئی ریزالو کریں گے اور دیٹ ٹو جنوری 12 تک کا ان کو ٹائم دیا گیا ہے.
جی بالکل
یہ بیسک یہ خبر آئی ہے. تو اس کا مطلب یہ ہے کہ پہلی چیز تو یہ ہے
جی ہم نے اسی سے شروع کیا تھا
جی
ہم نے اسی خبر سے شروع کیا تھا کہ اس کی ساری صورت
بھارت اور پاکستان کو کہ آپس میں ان پہ بات چیت کرنا ہوگا, لیکن جس طریقے سے ابھی جو ماحول دکھ رہا ہے اس میں تو کوئی بات چیت کا کوئی مسئلہ دکھتا نظر نہیں آ رہا ہے. اس کا کارن یہ بھی ہے کہ پنجاب میں چناؤ ہے, کشمیر کے اندر پہ بھی جو ہندوستان کی طرف سے جو ہے وہاں پہ کچھ پرابلمس آ رہی ہیں اور خاص کر کے پردھان منتری مودی نے کئی بار اس بات کو دہرایا ہے کہ بھائی ہم پانی کو روکیں گے, ہم وہاں پہ جو ہے اپنا کسانوں کے لیے جو ہے وہ پانی کو ہم دیں گے. اب سوال یہ ہے کہ بھائی اس میں آگے کیا ہو. اب مجھے لگ رہا ہے کہ اب ہندوستان کی طرف سے جو ایک خبر یہ بھی آ رہی ہے کہ ہندوستان شاید اس مسئلے کو یو این میں جا کر کے وہاں پہ کچھ بات کو اٹھائے اور کوئی رستہ نکالے, لیکن یہ بات پھر وہی گھوم پھر کے آتی ہے کہ بھائی ہندوستان میں جو ماحول ہے بھی اور جس طریقے کا جو سرکار کے اوپر جو دباؤ ہے
جی
تو اس میں بالکل ہی بہت ہی کم چانسز ایسا لگ رہا ہے کہ ہندوستان اس کے پیچھے جو ہے وہ نیچے آئے گا. میں نے اپنے باتوں سے جو ہے ذرا سا کچھ بھی کمپرومائزنگ کرنے کی پوزیشن میں ہے کیونکہ ابھی بہت سارے چناؤ بھی ہندوستان کے اندر میں اور امپورٹنٹ چناؤ ہے.
اچھا
دوسری بات اس میں ایک اور ایک بات یہ آ رہی ہے کہ پچھلے ہی مہینے جو ہے ہندوستان نے ورلڈ بینک کو باقاعدہ ایک پتر لکھ کر کے چٹھی لکھ کر کے وہ بات بتایا تھا کہ بھائی آپ کا رول جو ہے وہ نیوٹرل نہیں ہے اور یہ ایک پروٹیسٹ جو انڈیا کی طرف سے ہوا تھا اس پہ یہ شاید یہ سمجھ میں آ رہا ہے کہ ایسا لگ رہا ہے کہ اس پروٹیسٹ کی وجہ سے ہی ورلڈ بینک نے اپنے آپ کو اس سے باہر نکالا ہے.
اچھا ابھی ایک سوال آپ سے میں اور کروں گی, اس سے پہلے ہم عارف صاحب سے اور مرزا صاحب سے ایک اور کامنٹ لے لیں پھر کنکلوڈنگ کامنٹ آپ سے لیتے ہیں. عارف صاحب آپ یہ بتائیے گا کہ پانی جیسی بنیادی ضروریات کے حوالے سے پیدا ہونے والے اس تنازع کو دور کرنے کے لیے اب ان ملکوں کو کیا اقدامات اٹھانا چاہیے؟ یہ بات بالکل واضح ہے جیسا کہ ڈاکٹر منیش نے بھی کہا کہ بہت سارے مسائل ہیں, ماحول ایسا ہے جس میں مذاکرات کی کوئی صورت ہی نظر نہیں آتی, تو پھر کیا کرنا چاہیے, کیا ہونا چاہیے؟
بہت شکریہ جی مجھے اپنے پروگرام میں بلانے کا. عرض یہ ہے کہ پاکستان میں جو اس وقت حالات چل رہے ہیں عوام میں اور رولنگ ایلیٹ کے اندر جو بودھ پیدا ہو چکا ہے مختلف رولنگ ایلیٹ پر کرپشن کے الزامات کی وجہ سے, اس کی وجہ سے پاکستان کے اندر ایک جنرل سوشل وہ چل رہی ہے رفٹ, اور ہندوستان کو اس چیز کا علم ہے کہ پاکستانی قوم اس وقت یکمشت ہو کر اور یک زبان ہو کر کوئی بات نہیں کر پائے گی, اور ہمیں نظر آتا ہے کہ ایسا ہوا بھی نہیں. जबकि हिंदुस्तान स्किर्मिशेज करता रहा है LOC के ऊपर, तो पाकिस्तान के अंदर से कई कई नैरेटिव्स वो जाते हुए एमिनेट होते हुए नजर आए हमें।
अच्छा मिर्जा साहब,
इन चीजों का फायदा उठाकर अब
जी आप जुमला जी आप बात पूरी कीजिए जी मिर्जा।
इन चीजों का फायदा उठाकर हिंदुस्तान जो है वो दो गेम्स प्ले कर रहा है, एक तो अपने अंदर रियासती इंतखाबात जीतने के लिए इसको इस्तेमाल करता है पाकिस्तान की कमजोर सूरत हाल को और कमजोर सियासी सूरत हाल को, और दूसरा वो पाकिस्तान के ऊपर दबाव डालने के लिए वो इस्तेमाल कर रहा है जो कुछ कश्मीर के अंदर हो रहा है। अब बात यह है कि जो ये पानी बहकर आते हैं ये कश्मीर में से ही आते हैं और कश्मीर इटसेल्फ इज अ डिस्प्यूटेड टेरिटरी।
अच्छा मिर्जा साहब से बात कर,
अगर ये डिस्प्यूटेड
जी मिर्जा साहब, क्या आलमी बैंक या दूसरे आलमी इदारे इस तनाजे को हल करने के लिए दोनों मुल्कों के दरमियान सालसी करा सकते हैं, जैसा कि अभी डॉक्टर मुनीश ने कहा कि ये भारत इस को मामले को ले जाना चाह रहा है यूनाइटेड नेशंस की तरफ भी?
हाँ देखिए, इसमें जब भी कोई न्यूट्रल एक्सपर्ट्स का पैनल अपॉइंट होता है या आर्बिट्रेटर अपॉइंट होता है तो वो दोनों मुल्कों की कंसेंट से ही हो सकता है।
अच्छा,
एक तरफा नहीं हो सकता, इसीलिए पाकिस्तान ने वर्ल्ड बैंक को कहा, क्योंकि वर्ल्ड बैंक इस माहदे का फैसिलिटेटर भी था और गारंटर भी था, तो लिहाजा वर्ल्ड बैंक को कहा था कि आप इसमें कोई आर्बिट्रेशन पैनल मुकर्रर कर दीजिए। लेकिन हिंदुस्तान, लगता ये है इनकी गुफ्तगू से कि हिंदुस्तान ने इससे एग्री नहीं किया, वो इस पर राजी नहीं है, और उन्होंने वर्ल्ड बैंक से कहा कि आप तो मजाज ही नहीं है आर्बिट्रेशन पैनल अपॉइंट करने के। अच्छा, अब वर्ल्ड बैंक ने उसकी राह ये निकाली है कि भाई आप दोनों कोई मुतबादिल तरीका इख्तियार करें, मुतबादिल तरीका एक ही रह जाता है और वो है पॉलिटिकल लेवल पे या डिप्लोमेटिक लेवल पे उसको डिस्कस करके रिजॉल्व करना। इस वक्त जो माहौल है दोनों मुल्कों का उसमें शायद ये मुमकिन नहीं है। इससे पहले एक प्रोजेक्ट में हो चुका है, डिप्लोमेटिकली रिजॉल्व हो चुका है मसला पॉलिटिकल लेवल पे
जी,
लेकिन वो माहौल और था, वो जमाना और था। अब इस वक्त दोनों मुल्क जो हैं अपने अपने डोमेस्टिक उसकी दबाव में हैं और कोई भी जो है अपनी पोजीशन से पीछे हटने को तैयार नहीं है, और वैसे भी पाकिस्तान चूंकि लोअर रायपेरियन है, पाकिस्तान की पोजीशन बड़ी प्रिकेरियस है, अगर ये पानी उसका बंद हो जाता है तो हमारे ऊपर उसके बड़े ही सीरियस कॉन्सिक्वेंसेज होंगे, लिहाजा हम तो किसी सूरत में भी ये नहीं अलाउ कर सकते। और रहा बायलेटरल डिस्कशंस का सवाल, तो अब तक का हमारा तजुर्बा ये रहा है कि बायलेटरल डिस्कशंस पिछले चंद सालों में कोई भी कामयाब नहीं हो सके, क्योंकि वो तो हिंदुस्तान तो अव्वल तो बायलेटरल डिस्कशंस पे तैयार ही नहीं होता, और तैयार होगा तो वो अपनी बात पे अड़ा रहेगा, लिहाजा ये मसला किसी तरह से डिप्लोमेटिकली या पॉलिटिकली मौजूदा माहौल में हल होता नजर नहीं आता।
आखिरी सवाल मेरा डॉक्टर मुनीश कुमार से, डॉक्टर कुमार आप ये बताइएगा कि पाकिस्तान और भारत के बीच में जाहिर है कि इस वक्त जो कशीदगी की सूरत हाल है और उसमें बहुत सारे इल्ज़ामात पाकिस्तान की तरफ से दिए जाते हैं, उसके रद्द अमल के तौर पर भारत की तरफ इल्ज़ाम आते हैं, लेकिन जब हम बात करते हैं और ख़ास तौर पर आप जैसे तज़ियाकार हमारे इन प्रोग्रामों में बात करते हैं, और आप लोगों का भी यही कहना है कि जो छोटे मामलात हैं उनसे शुरू करके बड़े मामलात को सुलझाने की बात की जाए, तो क्या ये बेहतर सूरत नहीं होगी कि इस वक्त जबकि आलमी इदारे की तरफ से भी इसके बारे में कहा जा रहा है, दोनों मुल्क मिलकर इस सूरत से हाल से कुछ फायदा उठाएं और आपस में जो बातचीत है उसका अमल शुरू करें? कुछ क्या इम्कानात हैं? वैसे तो आपने कहा है कि जो सूरत हाल दोनों मुल्कों की, और हमारे दूसरे तज़ियाकार भी यही कहते हैं कि मुमकिन नहीं है, तो फिर किस तरह होगा कि किस तरह इसको आगे ले जाने की जरूरत है, क्या करना होगा?
देखिए, इसके लिए तो सबसे पहले जो है दोनों सरकारों के बीच जो है थोड़ी सी जो है सेंसिबिलिटी आनी जरूरी है। पानी जो है लोगों के जीवन से जुड़ा हुआ है, उनके लाइफ एंड डेथ का मसला होता है, इसलिए ये मसला जो है इसको अगर हम कोई डिप्लोमेटिक टूल बना लें या बातचीत करने का एक उसको एक जिसको कह सकते हैं कि एक पॉइंट बना लें जिससे आप जो है सामने वाले को ये कह सकते हैं कि उसको आप झुका सकें, अगर उस तरह से डील होता है तो सिचुएशन बहुत ही खराब हो जाएगा, एक पहली बात। दूसरी बात ये है कि मैं बार बार क्यों कहता हूँ कि हिंदुस्तान पाकिस्तान को तो रहना साथ नहीं है अगल बगल, ये तो कोई किराए का तो घर नहीं है किसी का कि वो आप बदल लेंगे, तो ये इसके लिए जरूरी है कि आपको तो सबसे पहले कि इन चीजों से बिल्कुल ही तौबा करना होगा कि जिससे जो है रिश्ते खराब होते हैं। और खास करके जब मसला यहाँ पे पहुंच गया है कि जब एक दूसरे के पानी को बंद कर रहे हैं और इसको बंद कर रहे हैं, तो ये मसला जो है ये कहीं और के तरफ जा रहा है जो पूरे साउथ एशिया के लिए ठीक नहीं है, एक बात। दूसरी बात जो है कि अब इसमें आगे क्या होना चाहिए
जी।
आगे तो इसका एक ही तरीका है कि सरकार के स्तर पे, और खास करके अब जब सरकार फेल हो जा रही है, सरकार जो है मीडिया के प्रेशर में आ जा रही है या डिप्लोमेटिकली इसका आंसर नहीं मिल पा रहा है, तो कम से कम हिंदुस्तान और पाकिस्तान के सिविल सोसाइटी को आगे आना चाहिए। और वैसे सारे एलिमेंट्स जो हिंदुस्तान और पाकिस्तान के रिश्तों को खराब करते हैं, उन एलिमेंट्स के ऊपर बाकायदा जो है सिविल सोसाइटी को खड़ा होना चाहिए और इस चीज से प्रेशराइज करना चाहिए कि इन सब चीजों का कोई स्थान नहीं है, इन सब चीजों को हिंदुस्तान और पाकिस्तान के रिश्ते के बीच में कोई पॉइंट नहीं बनना चाहिए। अब देखिए, आज हिंदुस्तान में खबरें चल रही है कि भाई हाफिज सईद साहब ने कहीं पे कुछ कहा और कोई नया वीडियो आ गया कि भाई पीओके के अंदर में किस तरह से टेररिस्ट कैंप चल रहे हैं, ये चल रहे हैं, वो चल रहे हैं। ये चीजें जो है हिंदुस्तान की तरफ से अगर कोई बात होती है तो ये अब ये जरूरत ये पड़ गई है कि सिविल सोसाइटी को आगे आना होगा, अपने अपने गवर्नमेंट के खिलाफ बोलना होगा कि भाई आपको ये काम नहीं करना है, ये चीज नहीं होनी है, ये गलत है और ये सही है। और ये तभी होगा कि जब थोड़ी सी सेंसिबिलिटी सरकार में आए, सिविल सोसाइटी थोड़ी ज्यादा आगे प्रोएक्टिव रोल ले और ये सारे लोग जो जितने सारे जो हिंदुस्तान के अंदर में है या पाकिस्तान के अंदर में है जो रिश्तों को खराब करके अपना पूरी दुकान जो वो चलाते हैं उनको बिल्कुल बंद करवाना होगा।
बहुत बहुत शुक्रिया। हम बात करते हैं, आप पूछते हैं असवर साहब से। असवर साहब हैं हमारे साथ, आरिफ लोधी साहब, क्योंकि आरिफ लोधी साहब हमारे साथ नहीं है। अच्छा, आरिफ लोधी साहब हमारे साथ नहीं है। और हम मिर्जा साहब से आखिरी इसका कमेंट लेते हैं, जैसा कि हमने डॉक्टर मुनीश कुमार से उनका कमेंट लिया। मिर्जा साहब, आप क्या कहेंगे इसको, जैसा कि मुनीश कुमार कह रहे हैं कि सेंसिबिलिटी की जरूरत है और चूंकि अवामी सतह पर ये मसाइल हैं इसलिए पाकिस्तान और हिंदुस्तान दोनों हुकूमतों को मिलकर चाहिए कि किसी तरह इसको आगे लेकर चला जाए। सिविल सोसाइटी क्या कर सकती है इस सिलसिले में?
इस हद तक तो वो सही कहते हैं कि दोनों मुल्कों में सेंसिबल एटीट्यूड की जरूरत है और इसको बाकायदगी से जिम्मेदारी से बैठ के डिस्कस करने की जरूरत है। लेकिन मसला यही है कि जिम्मेदारी से बैठ के डिस्कस करने के लिए हिंदुस्तान प्री कंडीशंस लगा देता है। अब वो प्री कंडीशंस ऐसी हैं जो हमारी तरफ से भी उस तरह के यानी मसाइल हैं, हमारे हमें भी ये उनकी तरफ से मसाइल पेश आते हैं कि जिस तरह जिनका वो जिक्र कर रहे हैं। तो हमारे यहाँ जो मुख्तलिफ इलाकों में हो रहा है जिसका कि हम हिंदुस्तान को जिम्मेदार ठहराते हैं, तो ये मसले सिविल सोसाइटी हल नहीं करा सकेगी। सिविल सोसाइटी इससे पहले भी कोशिश करती रही है, बैक चैनल डिप्लोमेसी भी होती रही है मुख्तलिफ इश्यूज के ऊपर, लेकिन कोई मसला उससे हल नहीं हुआ। मैं उसके खिलाफ नहीं हूँ सिविल सोसाइटी के कोशिश करने के
जी।
लेकिन पानी एक अर्जेंट जरूरत है, डे टू डे रोजमर्रा की जरूरत है। अगर पानी बंद किया जाता है तो फिर आप ये नहीं कर सकते कि एक प्रोलॉन्ग डिस्कशन में कई साल लगा दें और उसके बाद पानी का मसला हल होगा। पानी का मसला तो इतना अहम है कि इसको तो फौरी तौर पे हल होना चाहिए। तो ख्वा उसको यूएन में ले जाना पड़े, देखिए इस सिलसिले में बैनुल अक्वामी कवानीन भी हैं ट्रांसबाउंड्री वाटर्स के, कि वो कैसे रेगुलेट होगा। तो ये इतना आसान नहीं है कि आप उन तमाम कवानीन को पसेपुश डाल दें और जब चाहें लोअर रैपेरियन का पानी बंद कर दें। इस पे सोचना चाहिए, हिंदुस्तान वालों को भी सोचना चाहिए कि ये एक पाकिस्तान के लिए बड़ा संगीन मसला है जो कि वो क्रिएट करेंगे अगर वो ऐसा करेंगे।
बहुत बहुत शुक्रिया मिर्जा हामिद हसन साहब हमारे साथ थे, डॉक्टर मुनीश कुमार भारत से और पाकिस्तान से आरिफ लोधी हमारे साथ थे। हमारे सेगमेंट का वक्त यहाँ पर ख़त्म होता है और अब हम इस वक्त एक छोटा सा वक्फा लेते हैं और उसके बाद वापस आते हैं, आपसे बात करते हैं, प्रोग्राम की अगली सेगमेंट की तरफ चलते हैं। वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से प्रोग्राम पेश किया जा रहा है जहां रंग, और अब हम अपने प्रोग्राम के अगली सेगमेंट की तरफ चलते हैं। एक बड़ी दिलचस्प लाहौर से हमें रिपोर्ट मौसूल हुई है, अफजल रहमान साहब ने इसको तरतीब दिया है और ये एक डॉक्यूमेंट्री के बारे में है जो कि ट्रांसजेंडर जिसकी थीम है, तो आइए इस वक्त आपको वो सुनवाते हैं।
अल्हम्ब्रा आर्ट सेंटर लाहौर के हॉल नंबर 2 में इस माह की 16 और 17 तारीख को तीसरी धुन के उन्वान से वो मुनफरद स्टेज ड्रामा दोबारा पेश किया जा रहा है जिसमें ख्वाजा सरा हिस्सा लेते हैं और वो एक पुर असर अंदाज में अपने साथ पाकिस्तानी मुआशरे में होने वाले सलूक से नाजरीन को आगाह करते हैं। ड्रामों की ये सिंफ डॉक्यूमेंट्री थिएटर कहलाती है क्योंकि इसमें फिक्शन के बजाय हकायक पेश किए जाते हैं। गुज़श्ता बरस लाहौर में इस ड्रामे का पहला शो हुआ तो अज हद कामयाब रहा, जिसके बाद ये अमरीका की येल यूनिवर्सिटी में और फिर वहां की रियासत टेक्सस की साउथ एशिया इंस्टीट्यूट में पेश किए जाने के बाद रावलपिंडी और कराची में भी पेश किया जा चुका है। अमरीकी रियासत वर्जीनिया में वाक़ कॉलेज ऑफ विलियम एंड मैरी में वर्ल्ड थिएटर की असिस्टेंट प्रोफेसर क्लेयर पेमेंट इस ड्रामे के लिए आजकल लाहौर में हैं। उन्होंने एक खसूसी मुलाकात में वॉइस ऑफ अमेरिका से गुफ्तगू करते हुए कहा कि यह ड्रामा उनकी और डॉक्टर शहनाज खान की उस रिसर्च का निचोड़ है जो पाकिस्तान में ख्वाजा सराओं की जिंदगियों।
ये रिपोर्ट आप सुन रहे थे, यह हमारे बाकी प्रोग्रामों में भी आप ये रिपोर्ट सुन रहे हैं। अब हम बात करते हैं अपने अगले सेगमेंट की। वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप ये प्रोग्राम हमारा सुन रहे हैं जहां रंग, और अब हमारे साथ हैं पाकिस्तान मुस्लिम लीग नवाज से, जो कि बहुत बरसरे इकतदार पार्टी है और एक इंतहाई सरकर्दा लीडर है, मुशाहिदुल्ला खान साहब वो हमारे साथ हैं। इस वक्त अस्सलाम वालेकुम खान साहब। बहुत बहुत शुक्रिया खान साहब आपका, आपके वक्त का। आज हम आपसे बात करना चाह रहे हैं, ये एक रिपोर्ट आई है कि माहरीन कानून का जो बैन अल-अक़वामी कमीशन है ICJ और पाकिस्तान कमीशन बराए इंसानी हकूक HRCP ने पाकिस्तानी हुकाम पर जोर दिया है कि वो अक़वामे मुत्तहिदा की इंसानी हकूक से मुतल्लिक कमेटी के सवालों का जामे जवाब दें। यहाँ इसको थोड़ा सा हम बता देते हैं कि इंसानी हकूक से मुतल्लिक अक़वामे मुत्तहिदा की कमेटी ने नवंबर 2016 में अपने 118वें इजलास में मामलात की फहरिस्त नामी एक दस्तावेज की मंजूरी दी थी जो पाकिस्तान की जानिब से शहरी और सियासी हकूक के बैनुल अक़वामी मिसाक यानी ICCPR पर अमल दरामद से मुतल्लिक थी। इस दस्तावेज में कमेटी ने मुल्क के इंसानी हकूक के रिकॉर्ड के बारे में मुतअद्दिद सवाल पूछे। इसमें 21वीं आईनी तरमीम की मंजूरी के बाद फौजी अदालतों की तौसीही दायरा इख्तियार के नतीजे में शफाफ कानूनी कार्रवाई से मुतल्लिक पाए जाने वाले तहफ्फुज़ात, बशमूल फौजी अदालतों में चलने वाले मुकदमात के इंतखाब का मायार और तरीक़ाकार भी शामिल है। इसके अलावा पाकिस्तान में सजाए मौत पर अमल दरामद का आगाज और इसके तलाक के दायरा कार में इजाफे के बारे में भी सवाल पूछा गया है। मुशाहिदुल्लाह खान साहब इस वक्त ये हमारे साथ हैं। सर आप ये फरमाइएगा, बहुत सारी चीजें बात बयान की जाती हैं इंसानी हकूक के बारे में, बहुत सारी इस ज़िमन में ज़ाहिर है कि बहुत सारी इसकी जहतें भी हैं, आप ये बताइएगा कि पाकिस्तान की मौजूदा हुकूमत ने इंसानी हकूक से मुतालिक मामलात पर जो बुनियादी मामलात हैं उनके लिए किस हद तक इकदाम किए हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखें, पहली बात तो यह है, पाकिस्तान हो या दुनिया भर में ये मसाइल जो इंसानी हकूक के हैं वो अपनी जगह पर मौजूद हैं, हमें इन्हें तस्लीम करना चाहिए। इससे पहले जो आपने ख्वाजा सराओं के बारे में बात की और दीगर इस तरह के इश्यूज हैं, मजहबी बुनियादों के भी इंसानी हकूक की खिलाफ वर्जियाँ पाकिस्तान में भी हो रही हैं, दीगर जगहों पर भी हो रही हैं, लेकिन ये जो नेशनल एक्शन प्लान है 3.5 साल से जो चल रहा है, हमारी हुकूमत तो 3.5 साल पहले आई, उसके बाद ये खैर नेशनल एक्शन प्लान तो 2015 के शुरू में हुआ था, तो उसके बाद हालात में बेहतरी बहुत आई है। मतलब कि पहले जो हालात थे अगर याद करें तो उसमें यानी कि और आज में बड़ा फर्क है। अब वो किस तरीके से बेहतरी आई है, कराची के हालात पे जो है वो कैसे बेहतर हुए हैं या दीगर जगहों के, उसमें कुछ सख्त इकदाम भी किए गए हैं और तमाम इकदाम, चाहे वो फांसी की सजा हो या दीगर मामलात हों, इस पे एक कंसेंसस बिल्डअप किया गया है पार्लियामेंट के अंदर, और जितना कलेक्टिव विजडम है जो पूरे पाकिस्तान का 20 करोड़ का पार्लियामेंट में बैठा हुआ है, उनकी मर्जी से ये सारी चीजें हुई हैं, जिसके नतीजे में पहले से यानी के जो ह्यूमन राइट्स के जो मतलब के मामलात हैं वो बेहतर तो हुए। मैं ये नहीं कहूँगा कि वो बिल्कुल सारे ठीक हो गए हैं और उन पर सवाल नहीं उठाए जा सकते, सवाल हमेशा उठाए जा सकते हैं और उठाए जाने चाहिए, लेकिन देखना यह चाहिए कि हुकूमत ने अमली इकदाम माजी की हुकूमतों के मुकाबले में अगर आप कंपैरिजन करेंगी तो फिर वो खासे यानी के बेहतर इकदाम हुए।
اچھا بس میرا دوسرا اس سلسلے میں دوسرا کامنٹ اور آخری کامنٹ یہ ہوگا کہ انسانی حقوق کے تحفظ کے جو عام طور پر اعتراض آتا ہے مختلف انسانی حقوق کے اداروں اور تنظیموں کی طرف سے, ایکٹیوسٹ کی طرف سے, کہ انسانی حقوق کے تحفظ کے لیے قانون تو بنا دیے جاتے ہیں لیکن ان پر عمل درآمد نہیں ہوتا, اس لیے ان کے مؤثر ہونے کا بھی سوال پیدا نہیں ہوتا. اس بات کو یقینی بنانے کے لیے حکومت کیا کرے؟
دیکھیں, اس میں میں یہ سمجھتا ہوں کہ سب سے زیادہ اہم چیز جو ہے نا اویئرنیس ہے. اویئرنیس جو ہے وہ آپ کے ایجوکیشن سسٹم میں وہ یہ چیزیں کس حد تک ہیں کس حد تک نہیں ہیں, اس پہ بڑے یعنی کہ غور ہو رہا ہے کہ ہمیں یعنی کہ جب تک آپ یہ مائنڈ سیٹ جو ہے نا جس میں تشدد کانسر یہ صرف ہمارے یہاں نہیں ہے. میں نے آج ہی ایک وہ ایک ویڈیو دیکھی ہے, وہ ایک لڑکی کو زندہ اس لیے جلا دیا گیا, ہندو لڑکی کو, کہ وہ عبادت کرنے ایک چرچ میں چلی گئی تھی ہندوستان میں, بڑی بری دنیا کھڑی ہے, اس کو جلا کے مار دیا. یہ اصل میں یہ ایک سوچ ہے یہ سوسائٹی کی جس کو تبدیل کرنا ہے, اور تبدیل کرنے کے لیے جب تک آپ لوگوں کو ایک قانون ایک چیز ہوتی ہے, قانون کی ایک حیبت ہوتی ہے, ایک دہشت ہوتی ہے, اس کی وجہ سے بھی بہت چیزیں آپ روک سکتے ہیں, لیکن جب تک آپ یعنی کہ اسپرچولی اور مطلب کہ مائنڈ سیٹ آپ چینج نہیں کریں گے لوگوں کا, وہ اویئرنیس سے ہوگا. اور اس میں میں یہ سمجھتا ہوں کہ دنیا کے جتنے بھی ادارے اور تنظیمیں ہیں انہیں قانون پہ وہ زیادہ توجہ دیتے ہیں, لیکن قانون کے ساتھ ساتھ اگر یعنی کہ یہ سمجھایا جائے کہ ہر شخص کے کچھ حقوق ہیں اور ہر شخص کو اسی طریقے سے تکلیف ہوتی ہے جس طرح سے کسی کو بھی ہو سکتی ہے, تو یہ یعنی کہ تکلیف پہنچانے کا جو عمل ہے یہ ناپسندیدہ ہے دنیا کے ہر مذہب میں, اور اس کو ہمیں شروع سے پڑھانا چاہیے بچوں کو. یہ پرائمری اسکول سے یہ تعلیمات ہمیں اس کی ہیومن رائٹس کے حوالے سے اسپیشلی دینی چاہیے, کیونکہ کوئی حق نہیں ہے کسی کو کہ کسی کو وہ تکلیف پہنچائے یا مارے یا جنس کی بنیاد پر اس سے امتیازی سلوک کرے, ڈسکریمنیٹو ایٹیچیوڈ کی کہیں کوئی اجازت نہیں ہے, لیکن اس کی چونکہ اویئرنیس نہیں ہے تو بعض لوگ اس کو مذہبی فریضہ سمجھ کے کرتے ہیں. حالانکہ کوئی مذہب کسی کو یہ اختیار نہیں دیتا کہ وہ سزا اور جزا کا تصور اختیار کرے اور پھر اپنے ہاتھوں سے سزا دینی شروع کر دے, یہ بات لوگ سمجھتے نہیں. میں یہ سمجھتا ہوں, اور خاص طور سے جہاں پہ جہالت زیادہ ہے وہاں پہ تو بالکل ہی نہیں سمجھتے. تو پہلی بات یہ ہے کہ دنیا کو جہالت کو دور کرنے کی کوشش کرنی چاہیے, یہ ان تمام باتوں کا تعلق جہالت سے بہت زیادہ مربوط ہے, اور اس کو توڑ اس نیکسس کو توڑنے کے لیے سب سے جو زیادہ قوانین پہ بھی ضرور کریں لیکن ایجوکیشن کو عام کرنے کی کوشش کریں, اور یہ موجودہ حکومت بھی اس پہ بہت زیادہ توجہ بہرحال دے رہی ہے لیکن یہ مسائل اپنی جگہ پہ موجود ہیں.
بہت بہت شکریہ مشاہد اللہ خان صاحب ہمارے ساتھ تھے, ایک سرکردہ نام ہے پاکستان مسلم لیگ نون کا. خان صاحب آپ سے میری پھر بھی بات ہوگی, آپ کے وقت کا بے حد شکریہ. عارف لودھی صاحب نے ہمیں جوائن کیا ہے, بہت بہت شکریہ سر. عارف لودھی صاحب نے ہمیں جوائن کیا ہے. عارف صاحب بہت ہماری سیگمنٹ کا وقت اب بالکل ختم ہونے والا ہے, آپ سے ہمارا رابطہ منقطع ہو گیا, تو آپ ایک یہ بات بتائیے گا, آپ نے تفصیل سے سنا کہ حکومت اس سلسلے میں کرے, لیکن خان صاحب کا یہ کہنا بھی تھا کہ قوانین کے نفاذ کے ساتھ ساتھ قوانین بنانے کے ساتھ ساتھ مائنڈ سیٹ بدلنے کی ضرورت بھی ہے. آپ بتائیے گا کہ پاکستان میں اس وقت آپ صورتحال کو کیا دیکھتے ہیں, خاص طور پر ٹرانسجینڈرز کے حوالے سے آج کل بہت کام ہو رہا ہے اور اویئرنیس کے لیے سینٹ میں بھی ان کو بلایا جا رہا ہے تاکہ ان کے مسائل کے بارے میں سنا جائے, تو آپ سمجھتے ہیں کہ کچھ نہ کچھ اویئرنیس آئی ہے اور صورتحال بہتر ہو رہی ہے؟ دو منٹ.
جی, پاکستانی سوسائٹی کے اندر ٹرانسجینڈرز کو ویسے طرز کی نگاہ سے دیکھا جاتا ہے اور ٹرانسجینڈرز کی مدد کرنے کی کوشش کی جاتی ہے, لیکن ان کو ایک مخصوص حالات کے اندر ان کو سمجھا جاتا ہے کہ یہ وہاں پر سیٹ ہیں اور اس لیے ان کو وہ مواقع فراہم نہیں ہو پاتے جو کہ چاہیے. کلچرلی ٹرانسجینڈر لوگ بھی اپنی سکولنگ پر اگر دھیان دیں تو پاکستانی سوسائٹی کے اندر میں سمجھتا ہوں کہ اتنا سلجھاؤ ہے کہ ان کو سکولز کے اندر بھی اور پروفیشنز دیگر پروفیشنز کے اندر, میڈیسن کا پروفیشن ہے یا تجارت ہے, دکانداری ہے, اس کے اندر ایزیلی سوسائٹی ان کو ایبزارب کر سکتی ہے. لیکن ٹرانسجینڈر لوگوں کی ذہنی تربیت کی ضرورت ہے کہ وہ سوسائٹی کے اندر انٹیگریٹ ہونے کے لیے جو ان کا روایتی ایک کردار ہے اس سے آؤٹ آف دا باکس بھی تھوڑا اگر وہ سوچ اپنی پیدا کر لیں تو پاکستانی سوسائٹی کے اندر ان کے خلاف کوئی نفرین کا قابل نفرین یا کوئی مذہبی طور پر یا کلچرلی یا ہسٹوریکلی ہمیں ایسے جب نظر نہیں آتے ہیں. پہلے تو رؤسا और शाही खानदान इन लोगों को अपने घरों के अंदर अपने पास रखा करते थे। और कई सूफिया कराम के बारे में ये सुनने में आया कि वो ट्रांसजेंडर थे, लेकिन उन्होंने बड़ी बाइज्जत जिंदगी गुजारी और दीन के लिए और सोसाइटी के लिए बड़ी बड़ी खिदमात सर अंजाम दी। हमारी तारीख के अंदर ख्वाजा सरा जो हैं उनका लिटरेचर के अंदर और उनका सोशल स्टेटस के अंदर बहुत बड़ा किरदार है, खुसूसन मुसलमान सोसाइटियों के अंदर इनको। लेकिन जो एक माइंडसेट इन बिचारों का बन चुका है, इनकी स्कूलिंग की जरूरत है, इनको उस माइंडसेट में से निकालने की जरूरत है ताकि ये आम लोगों की तरह फाइट करने के काबिल हो सकें अपनी जिंदगी को संवारने के लिए। दीजिए,
बहुत बहुत शुक्रिया आरिफ लोधी साहब, आपसे मेरी फिर भी बात होगी। हमें अफसोस है कि आपसे ज्यादा बात नहीं हो सकी, पहली दफा आपका वो टेलीफोन लाइन कट गई, हम आपसे वहां भी कमेंट चाहते थे। बहुत बहुत शुक्रिया, आपसे मेरी फिर भी बात होगी। अब हम अपनी अगली सेगमेंट की तरफ चलेंगे और एक छोटा सा वक्फा और उसके बाद आगे बढ़ते हैं।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से प्रोग्राम पेश किया जा रहा है जहां रंग। अमरीका के सदर डोनाल्ड ट्रंप ने मंगल के रोज सिफारतकारी के सबसे अहम होदे वजीर खारजा के लिए एक्सन मोबल कंपनी के चेयरमैन और सरबरा रेक्स टिलरसन को नामजद करने का ऐलान किया है। मिस्टर ट्रंप की जानिब से काबीना के लिए गैर रिवायती अहदेदार चुनने का ताजा तरीन इकदाम है। टिलरसन को सिफारती शोबे में कोई तजुर्बा नहीं और रूस के साथ उनके ताल्लुक पहले ही तनकीद की जद में हैं और अमरीकी सैनेट में इस अहदे की तौसीक की समात के दौरान उन्हें सख्त सवाल का सामना करना पड़ सकता है। इस वक्त हमारे साथ हैं लंदन से बैरिस्टर अमजद मलिक और यहां अमेरिका से एहतशाम निजामी। अस्सलाम वालेकुम जी। निजामी साहब, गुज़श्ता कुछ अरसे से नामुंतखब सदर की जानिब से अहम उहदों के लिए जिन उम्मीदवारों का इंतखाब किया जा रहा है वो मखसूस रिवायती सियासी पस मंजर के हामिल नहीं, इस तरीके कार के लोज और हाइस आपके ख्याल में?
बेझिझक असल में डोनाल्ड ट्रंप अपने उम्मीदवारी के दौर से ही बहुत ही मुतनाज़ा रहे हैं खबरों में और वो कोई ना कोई ऐसे इकदाम जरूर करते हैं कि जिससे वो खबरों में आते हैं और लोग हैरत ज़दा होते हैं कि ये क्या हो रहा है और किस तरह से हो रहा है। और ख़ास तौर से अभी जो मिस्टर टेलरसन के अपॉइंटमेंट की बात है और उनको जो ओहदा दिया जा रहा है कि वो हैरान कुन है लोगों के लिए और बहुत ही इस पे एतराज़ात भी हो रहे हैं और न सिर्फ डेमोक्रेटिक पार्टी की तरफ से बल्कि इम्कान ये है कि खुद रिपब्लिकन में से भी बहुत से सेनेटर्स और कांग्रेसमैन जो हैं वो इसकी मुखालफत करेंगे और शायद टिलरसन को बड़ी मुश्किलात का सामना होगा जब वो जाएंगे सेनेट में और वहाँ पे उनसे सवालात किए जाएंगे। और देखिए कि उसमें जितने जो नाम लिए जा रहे थे बहुत बड़े बड़े, जिसमें एक तो आपको पता है कि उन्होंने साबित एक उम्मीदवार थे मिट रोमनी, उनके लिए भी कोशिश की, फिर रूडी जूलियानी जो कि उनके बहुत ही दोस्त भी हैं और बहुत ही नाम
जी, वो लोग तो निकल गए तो जी।
और उनको भी लेने की कोशिश की गई थी लेकिन उन्होंने तो खैर मुआजरत कर ली। फिर उसके बाद जो है वो जो अक्वामे मुत्तहदा में साबिक सफीर थे जॉन बोल्टन, वो एक बहुत ही मजबूत उम्मीदवार थे और समझा जा रहा था कि शायद उनको उनके तजुर्बे की बुनियाद पर लिया जाएगा, लेकिन डोनाल्ड ट्रंप ने एक अचानक एक फैसला किया। हालांकि दो तीन दिन से उनका नाम आ भी रहा था
जी।
लेकिन मेरा ख्याल है कि जो साबिक हमारी सेक्रेटरी ऑफ स्टेट थी कोंडोलिज़ा राइस और जो डिफेंस सेक्रेटरी थे रॉबर्ट गेट्स, उनकी जानिब से एक रिकमेंडेशन आई थी डोनाल्ड ट्रंप को और कहा यह जा रहा है कि डोनाल्ड ट्रंप को इनका अंदाज और इनके जो काम करने का तरीकाकार है वो बहुत पसंद है। लेकिन जो बात बैनुस्सुतूर जो समझी जा रही है और कही जा रही है और सियासी हलकों में ये बात फैल रही है कि चूंकि रूस से उनका एक इंटरेक्शन बहुत पहले से था और खास करके जो प्राइम मिनिस्टर है रूस के व्लादिमीर पुतिन, उनसे उनके जाती ताल्लुकात रहे हैं और एक चीज उनके इनके क्रेडिट में जरूर जाता है टेलरसन के
जी।
के इनके जो है साबिक जितने साबिक नहीं बल्कि बहुत सारे ममालिक के सरबराहान से ان کے تعلقات بھی ہیں اور ان سے ان کی بزنس ڈیلنگ بھی ہوتی ہے.
اچھا بیرسٹر ملک سے پوچھتے ہیں, ملک صاحب نو منتخب صدر ڈونلڈ ٹرمپ 20 جنوری کو اقتدار سنبھالیں گے, ابھی تک ان کی طرف سے جو اعلانات کیے جا رہے ہیں یورپ میں اس کے رد عمل کے بارے میں بتائیے, خاص طور پر یہ اہم ترین سفارتی عہدہ وزیر خارجہ کا جس کے لیے ریکس ٹیلرسن کو نامزد کیا گیا جو روس کے مبینہ طور پر بے حد قریبی بتائے جاتے ہیں.
میں سمجھتا ہوں کہ ڈونلڈ ٹرمپ سے اس طرح کی تعیناتیاں کی امید کرنی چاہیے تھی. انہوں نے آؤٹ آف باکس الیکشن جیتے ہیں اور بہت سارے جو پنڈت سے ان کو ان کی جو پریڈکشن تھی ان کو انہوں نے مات دی ہے, تو ان کے جو وے آف ورکنگ ہے اس کو تھوڑا ہٹ کے ہی دیکھنا پڑے گا. آپ نے آبزرو کیا ہوگا کہ انہوں نے ان کو ڈیل میکر قرار دیا ہے. ایک بزنس مین کو اتنے بڑے عہدے پہ لانے کا مقصد ہے کہ وہ اقتصادیات کو زیادہ پرکھنا چاہتے ہیں, اس کے اوپر امریکہ کو زیادہ دیکھنا چاہتے ہیں, زیادہ دیکھنا چاہتے ہیں کہ وہ انٹرنلی امریکنز کو کیا مراحت دے سکیں گے. تو یہ تعیناتی ان کی اسی سوچ کی عکاسی کرتی ہے کہ وہ اپنے انٹرنل جو امریکنز کو پرابلم ہے وہ مد نظر رکھتے ہوئے ایسے آدمی ایسے تجارتی آئیکون کو لانا چاہتے ہیں جسے امریکہ کو اقتصادی طور پر پنپنے کا موقع ملے. دوسرا میرے خیال میں انہوں نے جس طرح سے الیکشن کے دوران ہونے والی ہیکنگ اور اس طرح کو تصدیق کا نشانہ بنایا, اس سے بھی یہ لگتا ہے کہ وہ بہت سٹریٹ فارورڈ آرتھوڈاکس ایڈوائس جو ہے اس کے اوپر منو ان نہیں کام کریں گے. ان کے اسی طرح کے آپ کو جو ہے اقدامات نظر آئیں گے جس سے لوگوں کو ایک ڈفرنٹ اور ایک چینج ایک جدت نظر آئے گی, اور یہ میرے خیال ان کی گورننس کا شاخسانہ ہوگا کہ لوگ دیکھیں گے کہ وہ ہر فیصلے میں ایک ان کی اپنی مرضی اور ایک ڈفرنس نظر آئے گا.
اچھا شام کے دوسرے بڑے شہر حلب میں آج ہمارے پاس وقت ذرا کم ہے, حلب میں سرکاری فورسز مکمل کنٹرول حاصل کرنے پر کے قریب ہیں. انٹرنیشنل کمیٹی آف دی ریڈ کراس یعنی ICRC نے حلب میں فریقوں پر زور دیا ہے کہ جس حد تک ممکن ہو وہ شہریوں کے جان و مال کے تحفظ کو یقینی بنائیں. اطلاعات کے مطابق حلب میں وسیع پیمانے پر انسانی جانوں کا بھی ضیاں ہو رہا ہے. احتشام نظامی صاحب میرا سوال ہے, کوئی بس کریے گا کامنٹ, کوئی صورت ایسی ہو سکتی ہے کہ جنگ زدہ ان علاقوں میں سیفٹی زون بنائے جا سکیں جو شہریوں کا تحفظ کر سکیں؟
بہجت یہ اس پہ میرا کنسرن بھی ہے اور میں یہ کہنے والا بھی تھا کہ جنگوں میں جو سب سے بڑی جو مصیبت اور شامت آتی ہے وہ عام شہریوں کی آتی ہے, اور اس سے جو 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 خدشات ہوتے ہیں وہ یہ کہ وہ دیر پا رہتے ہیں اور وہ بیچارے جو بے گھر ہوتے ہیں اور وہ پریشان حال ہوتے ہیں اور وہ اپنے ملک سے دربدر ہو جاتے ہیں, اپنے گھر سے بے وطن ہو جاتے ہیں.
تو کیا سیفٹی زون بنانا ممکن ہوگا؟
تشویشناک بات ہے, اور جہاں تک تعلق ہے یہاں کا کہ یہ اب اسٹریٹجی چینج ہو گئی ہے بجٹ کے, ایک ملک دوسرے ملک پہ حملہ کرتا تھا وہاں پہ پھر اس کی ریمیڈی ہو جاتی تھی, اور اب مشکل یہ ہوتا ہے کہ یہ جو دہشت گرد ہوتے ہیں یا وار لارڈز ہوتے ہیں یہ شہروں میں علاقوں میں پھیل جاتے ہیں, اور وہاں پہ جب آپ ان کا مقابلہ کرتے ہیں تو ظاہر ہے کہ ان پر بمباری بھی ہوتی ہے اور ایسے میں عام شہری کی ہلاکتیں بھی ہوتی ہیں. تو اس کو پریونٹ کرنے کے لیے یقیناً اقوام متحدہ جیسا ادارہ سامنے آنا چاہیے, لیکن اس کو متحرک ہونا چاہیے. ہم اب پرابلم یہ ہے کہ اقوام متحدہ کو کوئی اہمیت نہیں دیتا اور ان تمام معاملات میں وہ بالکل ایک سرمونیل ایکٹیویٹی کرتے ہیں, اور جبکہ میں سمجھتا ہوں کہ یہ جو دہشت گردی کے خلاف جس طرح کی کاروائیاں دوسری جگہوں پہ ہوتی ہیں, عراق میں ہوئی, افغانستان میں ہوئی, اگر اس طرح سے تمام ممالک مل کے اتحاد بنا کے اگر کام کریں تو ایک اسٹریٹجی بنائی جا سکتی ہے کہ کم سے کم عام لوگوں کی ہلاکتیں کم ہوں اور عام لوگوں کو کم از کم ریلیف دیا جائے ایسے موقعوں.
بہت بہت شکریہ. اور میرا آخری سوال ہے اپنے بیرسٹر صاحب سے. بیرسٹر صاحب, اتوار کے روز داعش نے شام کے تاریخی شہر پالمیرا پر دوبارہ قبضہ کر لیا تھا. تقریباً 9 مہینے پہلے کی بات ہے کہ شامی فوج نے روس کی حمایت سے کی گئی کارروائیوں میں پالمیرا کا کنٹرول واپس حاصل کر لیا تھا. داعش اب اس جنگ میں کس پوزیشن پر ہے؟
میں سمجھتا ہوں کہ داعش جو ہے چھوٹے چھوٹے جو ہے حملے کر کے وہ اٹینشن سیک کر رہا ہے جو اس کو چاہیے ہوتی ہے, لیکن جو شام کی جو حکومت ہے انہوں نے بھی جو ہے اپنی جو روکا اپنے آپ کو بڑھایا ہے, ایڈوانسمنٹ کی ہے اور بڑے علاقے ان کے ہاتھ سے چھینے ہیں. حلب جس میں مین ہے, अब सिर्फ देखना ये है कि अगर कंप्लीट इसमें सक्सेस जो है डिपेंड करती है कि इनकी जो रिक्रूटमेंट फोर्स है, उनकी जो प्रोपेगेंडा वार है और जो उसकी तेल की जो फरोख्त है उसके ऊपर रोका जाए और हथियारों की जो फरावानी है वो रोका जाए. अगर वो रुकती है तभी हम कह सकते हैं कि आईएसआईएस की जो इन्वेजन है उसको कटेल किया जा रहा है या कटेल किया जा सकता है, और वो इंटरनेशनल ड्राइव के बगैर मुमकिन नहीं है. उसमें यूएन का भी रोल है, रशिया और अमेरिका भी का भी रोल है और खित्ते की दूसरी बड़ी ताकतों का भी रोल है. जिस तरह से इजिप्ट और तुर्की में हमले हुए हैं तो मेरे ये कहने का मकसद है कि जो पुष्पाई आईएसआईएस इन इलाकों में इख्तियार करता है, अगर वो वही पसपाई उसको दूसरे मुल्कों में इस तरह के धमाके करने से अगर उसको प्रोपेगेंडा वार में पॉइंट मिल जाता है तो क्या हम ये समझें कि आईएसएस हार रहा है? ये चीज है जिसको कॉर्नर करने की जरूरत है.
बहुत बहुत शुक्रिया. बैरिस्टर अमजद मलिक लंदन से हमारे साथ थे, यहाँ अमेरिका से हमारा साथ दे रहे थे एहतशाम निजामी. बहुत बहुत शुक्रिया बैरिस्टर साहब, आपसे मेरी फिर भी बात होगी. अब हम हमारे इस सेगमेंट का वक्त खत्म होता है, अब हम अपने अगले सेगमेंट की तरफ जाएंगे. जैसा कि हमने प्रोग्राम के आगाज में आपसे बताया था कि आज हम आपकी मुलाकात करवा रहे हैं अक्वामे मुत्तहदा में पाकिस्तान की मुस्तकिल मंदूब एम्बेसडर डॉक्टर मलिहा लोधी से. तो एक छोटा सा वक्फा और उसके बाद अपनी स्पेशल रिपोर्ट की तरफ चलते हैं.
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर.
वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से अब हम पेश कर रहे हैं स्पेशल रिपोर्ट, यानी खसूसी रिपोर्ट. और आज हमारी इस खसूसी रिपोर्ट की मेहमान भी एक बहुत खास शख्सियत हैं, अक्वामे मुत्तहदा में पाकिस्तान की मुस्तकिल मंदूब डॉक्टर मलिहा लोधी. अगर उनका मुख्तसर तारुफ भी कराऊं तो कई मिनट उसी में लगेंगे. इंतहाई ब्रिलियंट करियर के साथ डॉक्टर लोधी ने बेपनाह खिदमात अंजाम दी हैं, सिफारती और तालीमी शोबों के साथ साथ सहाफत के लिए भी. पाकिस्तान के इंतहाई मुमताज रोजनामों की एडिटर रहीं, कायद आजम यूनिवर्सिटी और लंदन स्कूल ऑफ इकनॉमिक्स में दरस व तदरीस से वाबस्ता रहीं, मुसन्नफा में हैं और सिफारती शोबे में इंतहाई मुमताज नाम. एम्बेसडर लोधी को वुड्रो विल्सन सेंटर की तरफ से इंटरनेशनल स्कॉलर के तौर पर नामजद भी किया गया था और 2002 में आपको हिलाले इम्तियाज भी मिला. आइए खुशामदीद कहते हैं डॉक्टर मलिहा लोधी को. एम्बेसडर लोधी, बेहद शुक्रिया प्रोग्राम जहांरंग में हमारी खसूसी रिपोर्ट के लिए वक्त निकालने का. हम प्रोग्राम में आपका खैर मकदम करते हैं.
जी शुक्रिया आपका.
तो सबसे पहले तो हमारे सुनने वालों को ये बताइएगा कि मुख्तलिफ मुल्कों में पाकिस्तानी सफीर और अक्वामे मुत्तहदा में पाकिस्तानी सफीर के फराइज़ मनसबी में क्या फर्क है? बतौर पाकिस्तान की मुस्तकिल मंदूब अक्वामे मुत्तहदा में आपके फराइज़ की नौयत क्या रहती है?
देखिए, जो मुख्तलिफ कैपिटल्स हैं जहां सिर्फ एक मुमालिक में आप नुमाइंदा होते हैं तो वहां बाहमी ताल्लुकात पे जाहिर है फोकस होता है दो मुल्कों के दरमियान. लेकिन अक्वामे मुत्तहदा में पाकिस्तान की तरफ से एक तरह से आप कह सकते हैं कि आप दुनिया के लिए सफीर होते हैं, इसलिए कि जितने ममालिक यहाँ रिप्रेजेंटेड हैं 193, आपको मल्टीलैटरल लेवल पे, इंटरनेशनल लेवल पे, बैन अक्वामी सतह पे उन सब के साथ डील करना पड़ता है. और फर्क ये होता है कि आप सब ग्लोबल इश्यूज पे आप काम कर रहे होते हैं और पाकिस्तान की नुमाइंदगी कर रहे होते हैं और पाकिस्तान का मौकफ पेश कर रहे होते हैं. तो ये बुनियादी फर्क है.
जी, अक्वामे मुत्तहदा सफारतकारी का सबसे बड़ा मैदान है जहां सफारतकारी के इम्कानात भी बड़े लामहदूद हैं. इस फोरम को पाकिस्तान अपने सफारती चैलेंजों से निपटने के लिए किस हद तक मौसर अंदाज में इस्तेमाल कर रहा है?
देखिए, पाकिस्तान की तवील जो यहां रही है नुमाइंदगी, मुख्तलिफ सफीरान आए और उन्होंने पाकिस्तान की नुमाइंदगी की, तो उसकी वजह से और पाकिस्तान का एक कलीदी रोल रहा है यूनाइटेड नेशंस में मुख्तलिफ मौजू पे, मुख्तलिफ इश्यूज पे. मैं इस वक्त भी आपको बता दूं कि पाकिस्तान का जो असर है, यहाँ इंफ्लुएंस है, लेवरेज है यूनाइटेड नेशंस में, वो दो तीन वजूहात के तहत है. एक तो ये कि पाकिस्तान दुनिया के टॉप तीन ममालिक में से है जो यूएन पीस कीपिंग फोर्सेज को कॉन्ट्रीब्यूट करता है. तो इंटरनेशनल पीस एंड सिक्योरिटी के हवाले से जो कि यूनाइटेड नेशंस का बुनियादी एक फंक्शन आप कह लीजिए है, ऑब्लिगेशन है, तो उस पे पाकिस्तान का एक वाइटल पिवटल कलीदी रोल है. दूसरा, पाकिस्तान ने यहाँ हमेशा एक लीड रोल, लीडरशिप का रोल प्ले किया है नॉर्म सेटिंग में. यही सब इंटरनेशनल लॉ एक तरह से आप कह सकते हैं बनता है, और उसकी जो नॉर्म सेटिंग होती है जो कि इंटरनेशनल लॉ बनने से पहले होती है, اس میں بھی ڈبیٹس میں پاکستان کی یہاں ایک انٹلیکچوئل کانٹریبیوشن رہی ہے جس کی وجہ سے پاکستان کی بہت عزت ہے یہاں. تیسرا پہلو جو میں آپ کو بتاؤں گی یہاں پر پاکستان کی جو آپ کہہ سکتے ہیں کہ جو چیلنجز میں سے ہے وہ یہ ہے کہ کاؤنٹر ٹیررزم کے حوالے سے اگین پاکستان نے یہاں ایک بہت ہی کلیدی رول پلے کیا ہے. جو ڈبیٹس ہوئے ہیں گلوبل اسٹریٹجی جو بنی ہے اور پھر وہ ریویو بھی ہوتی ہے بنتی بھی ہے اور پھر ہر سال اس کا ایک ریویو بھی ہوتا ہے, ہر 10 سال اس کا میجر ریویو ہوتا ہے. اس میں بھی پاکستان, آپ کو پتا ہے پاکستان کی تو بہت قربانیاں ہیں, پاکستان کی جو اسٹریٹجی ہے فائٹ ٹیررزم وہ بہت ہی کامیاب رہی ہے. چیلنجز تو باقی ہیں ظاہر ہے
جی.
لیکن اس پہ جو پاکستان کی ایکسپیرئنس ہے اور جو پاکستان کے بیسٹ پریکٹسز ہیں وہ بھی پاکستان یہاں پر بین الاقوامی سطح پہ شیئر کرتا ہے اور ممالک کے ساتھ.
اچھا, 9/11 کے بعد دہشت گردی کی جنگ میں پاکستان کے رول کا تعین کرنے والی اہم میٹنگز میں آپ کا تذکرہ بھی آتا ہے, آپ کا بڑا رول ہے اس میں. امبیسڈر لودھی, پاکستان کی دہشت گردی کی جنگ میں ہائز اینڈ لوز.
دیکھیے, اس میں جب یہ سب معاملہ شروع ہوا تو ہم نے تو ہمیشہ یہ کہا کہ گلوبل ٹیررزم کو کنفرنٹ کرنے کی ضرورت جو ہے وہ صرف سمپٹمز پہ ہمیں نہیں توجہ دینی چاہیے, ہمیں کازز پہ بھی جانا چاہیے, یعنی کہ انڈر لائن کازز جو ہیں تخریب کاری کے اس پہ بھی ایمفیسس ہونا چاہیے. اور اس میں ایک بنیادی جو سبب ہے وائلنٹ ایکسٹریمزم کا وہ انریزالوڈ پولیٹیکل ڈسپیوٹس ہیں, چاہے وہ مڈل ایسٹ میں ہوں چاہے وہ ہمارے اپنے علاقے میں ہوں. تو ہم نے تو ہمیشہ اس پہ زور دیا کہ دنیا کو صرف سمپٹم سے نہیں ڈیل کرنا چاہیے جو کہ ملٹری اور پولیس ایکشن کے ذریعے ہوتا ہے, لیکن کازز کو بھی ڈیل کرنا چاہیے جو سیاسی ہتھیار کے ذریعے ہوتا ہے.
اچھا ڈاکٹر لودھی, 1994 میں ٹائم جریدے نے آپ کو ان 100 عالمی لیڈروں اور امن کاروں کی فہرست میں شامل کیا جو 21ویں صدی کو ڈیفائن کریں گے, اور آج کی دنیا میں جنگ اور تنازعات کی جو تباہ کاری ہے اس کی مثال کم ملتی ہے. آپ کے خیال میں عالمی قیادت کہاں پر ناکام رہی تنازعات کو روکنے میں, چاہے یہ مشرق وسطی ہو یا پھر جنوبی ایشیا؟
میں سمجھتی ہوں جس چیز کی ضرورت ہے, دیکھیے اس وقت سارے سبب کو انالائز کرنا اور اس کا تجزیہ کرنا تو میرا خیال ممکن نہیں ہوگا اس وقت سے رسے میں, لیکن یہ ضروری ہے کہ جب تک انٹرنیشنل تعاون اور کوآپریشن نہیں ہوگا اور ایک کلیکٹیو اپروچ نہیں ہوگا مختلف چیلنجز کو ڈیل کرنے کے لیے, تو مشکل ہے ان چیلنجز سے نپٹنا. تو اس حوالے سے میں یہ بھی کہوں گی کہ جس کو گریٹ پاور پالیٹکس کہتے ہیں یا بگ پاور پالیٹکس کہتے ہیں, اور جس میں کہ انٹرسٹ جو ہیں وہ کولائڈ کر رہے ہیں اور الائن نہیں ہو رہے, وہ ایک بنیادی وجہ ہے. آپ مشرق وسطی ہی دیکھ لیجئے, وہاں پر کنفلکٹنگ انٹرسٹ ہیں مختلف ایکسٹرنل پارٹس کے, اور جو مشرق وسطی میں اپنے جو ریجنل سٹیٹس ہیں ان میں بھی ہم آہنگی نہیں پائی جاتی ہے. تو میں سمجھتی ہوں کہ اس وقت جو گلوبل چیلنجز ہیں اور بے تحاشا ہیں, اس میں گلوبل پاورٹی ہے, اس میں گلوبل ٹیررزم ہے, اس میں ڈیولپمنٹ, ایکول ڈیولپمنٹ, یہ نہیں کہ کچھ ملک بہت زیادہ ڈیولپ ہوں اور باقی ملک محروم رہیں ڈیولپمنٹ سے. ان سب چیزوں کے لیے, اور ہیومن رائٹس بھی بہت ہی اہم ایک ایشو ہے گلوبل لیول پہ, ان سب کے لیے ہمیں ایک گلوبل کنسنسس پیدا کرنا ہے. اب کبھی کچھ ایشوز پہ تو ہو جاتا ہے, مگر کچھ ایشوز پہ گلوبل جیو پولیٹکس جو ہے جس میں کہ بگ پاورز کے انٹرسٹ جو ہیں وہ الائن نہیں کرتے, وہ کولائڈ کرتے ہیں, تو اس کی وجہ سے پھر ہم چیلنجز سے پوری طرح سے افیکٹولی نہیں نپٹ پاتے ہیں.
اچھا, آج کل جنوبی ایشیائی خطے کی بات کرتے ہیں تو پاکستان کو افغانستان اور بھارت دونوں کی طرف سے سنجیدہ نوعیت کے چیلنجوں کا سامنا ہے. پہلے بات کرتے ہیں افغانستان کی. ڈاکٹر اشرف غنی کا اقتدار سنبھالنے کے بعد توقع تو یہ تھی کہ اشروں کے بعد شاید تاریخ بدل جائے اور پاکستان افغانستان بہتر تعلقات کے ساتھ قیام امن کی کوششیں کر سکیں. وجوہات کے بارے میں ہم بات کرتے آ رہے ہیں, اب آگے کیا ہے؟ آنے والے دنوں میں پاکستان افغانستان کے درمیان بہتر تعلقات کے لیے کیا کرنا ہوگا؟
دیکھیے, پاکستان کا نیبر ہے افغانستان. پاکستان تو ہمیشہ چاہتا ہے کہ اپنے ویسٹرن نیبر سے تعلقات بہتر ہوں, اور اسی کی کوششیں جاری رہتی ہیں اور اب بھی جاری ہیں. لیکن یہ ضروری ہے کہ افغانستان کی جو طویل جنگیں رہی ہیں, ایک جنگ تو نہیں, تین جنگیں رہی ہیں حال ہی میں. پہلی جنگ تھی سوویت آکوپیشن کے خلاف, دوسری جنگ ہوئی اس کے بعد جو سول وار تھی افغانستان کی, اور پھر تیسری دفعہ جب انٹروینشن ہوا 9/11 کے بعد, اس کے بعد سے بھی ایک طالبان کی انسرجنسی چل رہی ہے افغان حکومت کے خلاف. تو ان سب جنگوں کا جو اثر ہوا ہے پاکستان پہ ظاہر ہے وہ بہت ڈی سٹیبلائزنگ ہوا ہے. اور پاکستان وہ ملک ہے جو چاہتا ہے کہ امن ہو افغانستان میں, جس سے کہ پاکستان کی سٹیبلٹی میں بھی اضافہ ہو. تو ہماری سٹیبلٹی اور افغانستان کی سٹیبلٹی جو ہے وہ انیکسٹریکبلی لنکڈ ہے, وہ ایک دوسرے پہ ڈیپینڈنٹ ہے. اور اسی وجہ سے ہم چاہتے ہیں کہ اس وقت جو افغانستان کی طویل جنگ ہے اس کا خاتمہ ہونا چاہیے اور ایک پر امن حل نکلنا چاہیے تاکہ یہ جنگ ختم ہو اور افغان عوام کو بھی وہ پھل ملے امن کا جو باقی دنیا میں لوگوں کو ملتا ہے. اور اس کے ساتھ ساتھ ہمارے لیے بھی جو چیلنجز اس وقت ہم کنفرنٹ کر رہے ہیں ان میں کمی آئے. مثال کے طور پہ پاکستان میں ابھی بھی 2 ملین سے زیادہ افغان مہاجرین پناہ لے رہے ہیں, وہ ابھی بھی پاکستان میں ہیں. تو ہم چاہتے ہیں کہ وہ آنریبلی اپنے ملک واپس جائیں, مگر وہ تبھی ہو سکتا ہے جب وہاں امن واپس آئے. تو پاکستان اپنا رول پلے کرنے کو تیار ہے. ہم نے نہ صرف افغانستان کی حکومت کو یہ کہا, ہم نے یہاں بین الاقوامی سطح پہ یونائیٹڈ نیشنز میں مختلف فورمز پہ یہی کہا کہ دیکھیں اس وقت ایک انٹرنیشنل کنسنسس ہے کہ افغانستان کا جو سلوشن ہے وہ ایک نیگوشیٹڈ پیس ہی ہو سکتا ہے, یعنی کہ ایک امن جو کہ مذاکرات کے ذریعے ہی ہم وہاں تک پہنچ سکتے ہیں. تو اس کے لیے ضروری یہ ہے کہ مذاکرات شروع ہوں اور ہم تیار ہیں, پاکستان تیار ہے اپنا رول پلے کرنے کے لیے. بس ظاہر ہے اس کی ذمہ داری تو افغان حکومت پہ ہے اور افغان پارٹیز پہ ہے جنہوں نے آپس میں طے کرنا ہے کہ انہوں نے اس جنگ کو جاری رکھنا ہے یا انہوں نے امن اور مذاکرات کی طرف جانا ہے.
اچھا, بھارت کے ساتھ بھی پاکستان کے تعلقات کی بات کر لیتے ہیں. عام طور پر یہ رولر کوسٹر پر جیسے رہتے ہیں, جو کچھ ہوتا ہے یا جو کچھ ہو رہا ہے اس کے تناظر میں کیا آپ سمجھتی ہیں کہ کبھی یہ ممکن ہو سکے گا کہ یہ دونوں جوہری ہمسائے ایک بہتر مستقبل دیکھ سکیں؟ کیا امکانات ہیں, کیا اقدامات درکار ہیں؟
دیکھیے, جب جوہری ہمسائے ہوتے ہیں تو میں سمجھتی ہوں تو یہ تو اور بھی ضروری ہوتا ہے کہ ان کے درمیان مذاکرات کے ذریعے نارملائزیشن ہو اور ڈی ایسکلیشن ہو ٹینشنز کی. تو افسوس سے مجھے یہ کہنا پڑ رہا ہے اس وقت کہ بھارت کی طرف سے ہم نہیں دیکھ رہے کوئی بھی ولنگنس ٹو ٹاک ٹو پاکستان, اس لیے کہ بات چیت سے ہی مسئلے مسائل حل ہوتے ہیں. اور اس وقت جیسے آپ جانتے ہیں کہ کشمیر میں پھر سے ایک بہت ہی انٹینس اپ رائزنگ ہو رہی ہے پچھلے 4 مہینوں سے, اور اس کو جس طرح سے بھارت اور ان کی فورسز اس کو سپریس کر رہی ہیں اور ہیومن رائٹس وائلیشن کر رہی ہیں, میں سمجھتی ہوں اس کی مثال تو دنیا میں مجھے اور کہیں نہیں مل رہی کہ انہوں نے جس بربریت سے اس فریڈم موومنٹ کو سپریس کیا ہے. تو ظاہر ہے اس سے کشیدگی ہندوستان اور پاکستان کے درمیان بڑھ رہی ہے, اور ہم تو یہی چاہتے ہیں کہ کشمیر کا بھی ایک پیسفل سولوشن ہو, ایک حل نکلے جو یو این سیکورٹی کاؤنسل ریزولوشنز کے مطابق ہو, کشمیری عوام کے امنگوں کے مطابق ہو. تو اس کے لیے ہم تو تیار ہیں. وزیر اعظم پرائم منسٹر نواز شریف نے ہمیشہ یہ کہا ہے کہ وہ پیسفل نیبرہڈ چاہتے ہیں, وہ چاہتے ہیں کہ ہمارے جو ہمسائے ہیں ان کے ساتھ ہمارے تعلقات اچھے ہوں, بہتر ہوں, مگر اس کے لیے ظاہر ہے مذاکرات ضروری ہیں. اور اس وقت ہندوستان تو مذاکرات کے میز پہ آنے کو تیار ہی نہیں ہے.
اچھا امبیسڈر لودھی, اقوام متحدہ میں پاکستان سے آپ پہلی مستقل خاتون مندوب ہیں. آپ کے اپنے الفاظ ہیں کہ میرے ملک کو 67 سال لگے ایک خاتون کو اقوام متحدہ میں تعینات کرنے میں, لیکن بہر طور ہم نے یہ کامیابی حاصل کر لی. پاکستان میں آج خاتون کی حیثیت کو دیکھتے ہوئے آپ کیا کہیں گی؟ کیا کامیابیاں ہوئی ہیں خواتین کو آگے بڑھانے میں, اور ان ناکامیوں کو کس طرح سے دیکھتی ہیں جو آج بھی پاکستانی خواتین کا راستہ روکتی ہیں؟
دیکھیے, پاکستان نے بہت ترقی کی ہے خواتین کے حقوق کے حوالے سے. میں سمجھتی ہوں ہمیں فخر ہے اس بات کا کہ پاکستان پہلا مسلم مملکت تھا جس نے ایک خاتون وزیر اعظم کو الیکٹ کیا. پاکستان میں ہماری سینٹرل بینک کی گورنر ایک خاتون رہی ہیں, ہماری اسپیکر آف دا نیشنل اسمبلی خاتون رہی ہیں, سندھ اسمبلی کی اسپیکر خاتون رہی ہیں, ہمارے ٹاپ لائرز بھی جو ہیں اس میں خواتین شامل ہیں, ججز بھی ہمارے خواتین ہیں. تو یہ بہت ہی, میں سمجھتی ہوں یہ ایک ترقی کی علامت ہے, ترقی کی ریفلیکشن ہے. لیکن ساتھ ساتھ ظاہر ہے جہاں چیلنج ہمیں ہے وہ یہ ہے کہ ابھی بھی تعلیم مہیا نہیں ہوتی ہے بہت ساری لڑکیوں کو, اور یہ بہت ہی بڑا چیلنج ہے بیکاز خواتین کی امپاورمنٹ میں تعلیم کا ظاہر ہے کلیدی رول ہے. تعلیم کے بغیر امپاورمنٹ خواتین کی ممکن نہیں ہے. تو اس وقت بہت ساری خواتین لڑکیاں جو ہیں وہ تعلیم سے محروم ہیں. تو اس چیلنج کو ہم نے ابھی ایڈریس کرنا ہے, کہ نہ صرف لڑکیاں بلکہ لڑکے بھی جو کہ تعلیم سے محروم ہیں ان کو ہمیں ایجوکیشن میں لے کے آنا ہے, اس لیے کہ اسی سے ایٹیٹیوڈ چینج ہوتے ہیں. تعلیم یافتہ لوگ جو ہوتے ہیں ان کے ظاہر ہے جو ایٹیٹیوڈ ہوتے ہیں خواتین کی امپلائمنٹ پہ, خواتین کے رول پہ, وہ مختلف ہوتے ہیں ان لوگوں سے جو کہ میں سمجھتی ہوں کہ تعلیم سے محروم ہوتے ہیں. تو ہمارے چیلنجز تو ہیں, اور خواتین کو ایکول سٹیٹس جو ہمارے کانسٹیٹیوشن نے دیا ہوا ہے اس کو پوری طرح سے اس پہ عمل ہونا ابھی باقی ہے, لیکن ہمیں پتہ ہے ہماری ذمہ داری کیا ہے, اور ہم پوری کوشش میں ہیں کہ یہ ہم وہاں اس منزل تک پہنچے جو کہ ہمارے کانسٹیٹیوشن میں ہمیں پرومس کیا گیا ہے.
اچھا, اب آخری سوال, ایک دو سوال میرے پاس اور تھے لیکن ہمارے پاس وقت تھوڑا کم رہ گیا جو میرا آپ سے وعدہ ہوا تھا. اب ذرا لائٹر ٹون پہ, پاکستانی مشن نے کچھ عرصہ پہلے پاکستان کے سافٹ ویئر امیج پر بھی کام شروع کیا, راحت علی خان کا شو بھی ہوا اور بڑا کامیاب رہا, حال ہی میں فلم فیسٹیول جس کا بہت چرچا ہے, بہت شورہ ہے, اس بارے میں کچھ بتائیے.
جی, ہماری کوشش یہاں رہی ہے خاص طور پہ اس سال 2016 میں کہ ہم پاکستان کے سافٹ پاور کی پروجیکشن کریں, پاکستان کا سافٹ امیج کو بین الاقوامی ورلڈ سٹیج پہ لے کے جائیں, اور اس سے بہتر جگہ کیا ہو سکتی ہے جو کہ یونائیٹڈ نیشنز کا پلیٹ فارم ہے اور سٹیج ہے. تو یہاں ہم نے مختلف قسم کی شوز کیے, مختلف قسم کی کلچرل ڈپلومیسی کے تحت اپنی ثقافت کو ہم آگے لے کے گئے تاکہ انٹرنیشنل آڈینس دیکھے کہ پاکستان کی آرٹ اور کلچر اور میوزک اور فلمز جو ہیں وہ کیا ہیں, اور اس سے پاکستان کی جو شناخت ہوتی ہے اس کو بھی ہم نے انٹرنیشنل سٹیج پہ ہم نے کوشش کی ہے کہ اس کو پروجیکٹ کیا جائے. تو میں سمجھتی ہوں کہ ہمیں بڑا انتھوزیاسٹک رسپانس ملا ہے, پازیٹیو رسپانس ملا ہے لوگوں سے. میں سمجھتی ہوں کہ ہم نے کافی حد تک اس کوشش میں ہم کامیاب رہے ہیں کہ جو نیریٹو ہے پاکستان کے بارے میں یہاں یونائیٹڈ نیشنز میں وہ تبدیل ہو سافٹ پاور کے ذریعے. تو حال میں ہم نے پہلا پاکستان فلم فیسٹیول کیا ہے, پہلی دفعہ ہوا یہ. اس سے پہلے ہم نے ایک آرٹ ایگزیبیشن کنٹمپری آرٹسٹ کی لے کے آئے ہم یونائیٹڈ نیشنز میں, پھر راحت فتح علی خان صاحب نے پرفارمنس دی جنرل اسمبلی میں یونائیٹڈ نیشنز کے. ان سب ایکٹیویٹیز سے میں سمجھتی ہوں کہ ہماری کلچرل ڈپلومیسی جو ہے وہ انٹینسیفائی ہوئی ہے, اور اس سے پاکستان کی امیج میں سمجھتی ہوں ایک تبدیلی ضرور آئی ہے.
بہت بہت شکریہ. اقوام متحدہ میں پاکستان کی مستقل مندوب امبیسیڈر ڈاکٹر ملیحہ لودھی ہمارے ساتھ تھیں. ڈاکٹر صاحبہ, آپ سے میری پھر بات ہوگی, اور ہم آپ کو مزید آپ کی کامیابیوں کے لیے دعا کرتے ہیں, اور ہمیں امید ہے کہ وائس آف امریکہ کے ساتھ آپ کی ہم اور خصوصی نشست کا اہتمام ضرور کریں گے. آپ کے وقت کا بے حد شکریہ.
شکریہ آپ کا بھی. تھینک یو.
بہت شکریہ جی. خدا حافظ.
خدا حافظ.
ابھی جیسا کہ آپ کو ہم نے پہلے بھی بتایا تھا, آپ کی ہم ملاقات آپ سے کرائی ہے امبیسیڈر ڈاکٹر ملیحہ لودھی سے, اقوام متحدہ میں پاکستان کی مستقل مندوب ہیں, اور جیسا کہ ہم نے ایک سوال میں بھی ان سے یہ کہا تھا کہ وہ پاکستان کی پہلی خاتون مستقل مندوب ہیں اقوام متحدہ کے لیے, جس کے لیے خود ان کا اپنا ایک بیان تھا کہ پاکستان کو اقوام متحدہ میں ایک خاتون سفارتکار بھیجنے میں 67 سال کا عرصہ لگا, لیکن وہ کہتی ہیں کہ خواتین کی حالت پہلے کی نسبت بہت بہتر ہوئی ہے, اور اس سلسلے میں جو کام کیا جا رہا ہے اگرچہ اس میں مزید کام کرنے کی بہت زیادہ ضرورت ہے, لیکن معاملہ جو ہے وہ بہتر خطوط پر آگے کی طرف جا رہا ہے. آپ کو بتاتے چلیں, آج کے پروگرام میں ہم جن موضوعات پر بات کیا وہ عالمی بینک کی طرف سے پاکستان اور بھارت کو آبی تنازعہ باہمی طور پر حل کرنے کی ہدایت کی گئی, اس میں ماہرین نے اپنی رائے کا اظہار کیا. خاص طور پر ہم نے آپ کو سنوایا مرزا حامد حسن صاحب کو, جو وفاقی سابق وفاقی سیکرٹری رہ چکے ہیں بجلی اور پانی کے, انہوں نے بڑی تفصیل سے اس معاملے کا جائزہ لیا. اس کے علاوہ پاکستان سے انسانی حقوق کے ریکارڈ کی وضاحت کا جو مطالبہ کیا جا رہا ہے, اس سلسلے میں پاکستان کی حکومت کا موقف کیا ہے, پاکستان مسلم لیگ نون کے سرکردہ لیڈر ہیں مشاہد اللہ خان, ان سے ہم نے بات کی. اس کے علاوہ ہم نے امریکہ کے نومنتخب صدر نے کابینہ کی جو تعیناتی کا اعلان کر رہے ہیں اس کا ایک جائزہ پیش کیا, نہ صرف امریکہ سے بلکہ یورپ سے بھی, اور تفصیلی انٹرویو آپ نے سنا. اب ہمارے آج کے پروگرام کا وقت اب ختم ہوا جا رہا ہے. پروڈیوسر اسفر امام کے ساتھ میزبان بہجت اور انجینئر مارٹن کوسس کو بھی اجازت دیجیے. آپ سے ہماری ملاقات پھر ہوگی. اللہ حافظ.
جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھی, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی۔